नमस्कार, फ्रिडम चौतारी पडकास्टको 120 श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। आज हामी डिजिटल मिडियामा कार्यरत पत्रकारहरूले भोग्नु परेको थ्रेट र रिस्कहरूको अनुभवको बारेमा केन्द्रित रहेर छलफल प्रस्तुत गर्दैछौँ। आजको युग डिजिटल युग हो। हाम्रा अभिव्यक्ति, सन्देश प्रवाह, आर्थिक क्रियाकलाप, पठन पाठन, मनोरञ्जन सबै डिजिटल माध्यमबाट हुन थालेका छन्। फोनको बढ्दो प्रयोग र फैलाइँदो इन्टरनेटका कारण मानिसका विविध गतिविधि अनलाइनमै हुने गरेको छ। नेपालमा पनि दिनौँ लाखौँ मानिस अनलाइनमै हुन्छन्। पत्रकारिता र मिडिया क्षेत्रमा काम गर्ने त अन्य व्यवसायका व्यक्तिभन्दा धेरै समय इन्टरनेटमै बिताउँछन्। सहज पहुँच र बढ्दो लोकप्रियताका कारण अनलाइन मिडियाहरूको संख्या पनि ह्वात्तै बढेको छ। हुन त COVID-19 मारले पनि परम्परागत मिडिया कमजोर हुँदा डिजिटल मिडिया, नयाँ मिडिया, वैकल्पिक मिडियाका रूपमा उदाएका छन्। नेपालमा यति बेला अनलाइन मिडियाहरूको संख्या 3,000 माथि रहेको छ। यसरी इन्टरनेटको बढ्दो प्रयोगसँगै डिजिटल मिडियाको बढोत्तरीले अभिव्यक्ति स्वतन्त्रताको प्रयोगमा र पत्रकारितामा सहजता भए पनि यो क्षेत्र चुनौतीरहित वा सुरक्षित भने छैन। आजको पडकास्ट अनलाइन मिडियामा काम गर्ने पत्रकारहरूले भोगेका, महसुस गरेका डिजिटल मिडिया र पत्रकारलाई सुरक्षित राख्ने चुनौतीको बारेमा केन्द्रित छ। आजको यस फ्रिडम चौतारी पडकास्टले डिजिटल मिडिया र पत्रकारलाई सुरक्षित राख्ने र व्यावसायिकता प्रवर्धन गर्ने बहसमा सघाउ पुर्याउने आशा गरेका छौँ। डिजिटल पत्रकारितामा संलग्न पत्रकारहरूको अनुभव सुनौ आजको 120 अङ्कमा।
मेरो नाम अनुज राज ढुङ्गेल, टेक्नोलोजी खबरमा एडिटरको रूपमा काम छु, अनलाइन पत्रकार सङ्घमा पनि सदस्य छु। अनलाइन पत्रकारितामा जस्तो हामीले एक्सपिरियन्स गरेको चाहिँ हामी कहाँ भर्खरै जिरो लेभलमा नै छौँ भन्छु म चाहिँ, है। किन हामी सिकिरहेछौँ पहिलो फेजमा अनलाइन पत्रकारिता कसरी गर्ने, अनलाइन नै कसरी सञ्चालन गर्ने भन्ने हिसाबले। त्यो हिसाबले हेर्दाखेरि चाहिँ थ्रेटको बारेमा त हामीले अझै सोच्नै सकेका छैनौँ, होइन। थ्रेट के हुन्छ भन्ने नै हामीले हेरेका छैनौँ। हामी फर्स्ट फेजमा के गरेका छौँ भने कसरी अनलाइन सञ्चालन गर्न सकिन्छ भन्ने मात्रैमा हामी त्यो ध्यान दिएको हुनाले डिजिटल थ्रेड त ठुलो कुरा हो भन्ने लाग्छ। त्यही पनि केही हिसाबले केही टेक्निकल आस्पेक्टहरूबाट चाहिँ हामीले हेर्दाखेरि केही थ्रेडहरू चाहिँ देख्छौँ। जस्तो हामीले एकदमै सिम्पली थ्रेडहरूलाई पनि हामीले ध्यान दिएका छैनौँ। जस्तो डिजिटल सेक्टरमा हुने एकदमै सजिलो, होइन, तपाईँले हेर्दाखेरि फर इक्जाम्पल, होइन, इमेल स्प्यामिङको केसहरू। इमेल स्प्यामिङ धेरैलाई थाहा छैन, होइन, कसरी इमेल स्प्यामिङ हुन्छ, स्पुफिङ हुन्छ, होइन, ह्याकिङका कुराहरू छन्। ती सामान्य कुराहरू त हामीले ध्यानै दिन पाएका छैनौँ भन्ने लाग्छ मलाई, है। मैले आफूले न्युजसँग रिलेटेड थ्रेडहरू त हामी डे बाई डे बोक्छौँ, है, किनभने समाचार लेखिसकेपछि तूसँग असर पर्ने पक्षले हामीलाई थ्रेट भन्दा पनि कहिलेकाहीँ थर्काउने, धम्क्याउने नै गर्छन्, कहिलेकाहीँ आश्वासन दिने, लोभ्याउने गर्छन्, होइन। त्यो चाहिँ हाम्रो डे बाई डे एक्सपिरियन्स जस्तै हुन्छ। मैले त अझ कहिलेकाहीँ आफ्नो सेक्टरमा भएका स्टोरीहरू ब्रेक गर्दाखेरि चाहिँ त्यो मैले दैनिकै जस्तो भोगिरहेको हुन्छु। दुईवटा किसिमको चुनौती छ। अब तपाईँले एउटा डिजिटल थ्रेडको कुरा गर्नुभयो, अर्को चाहिँ जर्नालिजम थ्रेडको कुरा गर्छु। जर्नालिजम थ्रेडमा चाहिँ व्यावसायिकताको महत्त्वपूर्ण कुरा हुन्छ। तपाईँले एकदम व्यावसायिकतामा र इथिक्समा बसेर भेरिफाइड स्टोरीहरू ब्रेक गर्नु भएको छ, लेख्नु भएको छ भनेदेखि त्यसले तपाईँलाई क्रेडिबल प्रदान गर्छ, होइन, तपाईँलाई व्यक्तिगत रूपमा र संस्थागत रूपमा। त्यो हिसाबले चाहिँ हामीले त्यसरी चाहिँ त्यो थ्रेडलाई कट अफ गर्न सक्छौँ। अब डिजिटल थ्रेड भनेको चाहिँ अवेरनेस र आफू सतर्कता हो, होइन। जस्तो हामीले अनलाइन भन्ने बित्तिकै हामी कम्प्लिटली टेक्नोलोजीमा आबद्ध हुन्छौँ, त्यस कारणले हामीले जुन इन्टरनेटमा पसिसकेपछिका इन्टरनेटमा हुने गतिविधिहरू त्यो हामी धेरै मान्छेलाई थाहा छैन, जर्नलिस्टलाई पनि थाहा छैन, सामान्य मान्छेको त कुरै नगरौँ। त्यसमा चाहिँ अवेर हुनुपर्ने र अपडेट हुनुपर्ने आफू। जस्तो फर एक्जाम्पल, एकदम सिम्पल एक्जाम्पल, मेरै अफिसमा पनि मैले नै म आफै स्वीकार गर्छु, मैले जेन्युइन विन्डो चलाउँदिनँ, किनभने मैले त्यो एक्सेसेबलै छैन, त्यति महँगो छ, होइन, 12-13,000 रुपियाँ तिर्नुपर्छ एउटा सफ्टवेयर किन्नको लागि। त्यो कस्ट म्यानेज गर्न नसकेर चाहिँ मैले मात्रै होइन, नेपालका अधिकांश गभर्मेन्ट एजेन्सीमा पनि त्यही छन्। त्यसले के गर्छ त डिजिटल थ्रेडलाई हेरिरहेको छ, होइन, त्यहाँ चाहिँ किनभने तपाईँले ग्रे चाहिँ सफ्टवेयर युज गरिदिनु भएको छ, त्यहाँबाट त ह्याकरले त तान्छ जसरी पनि। त्यो त त्यो सामान्य प्रक्रियालाई पनि हामीले हेर्न सक्यौँ र त्यसलाई मिटिगेट गर्न सक्यौँ, न्यूनीकरण गर्न सक्यौँ भने चाहिँ त्यस्ता चुनौतीहरूबाट चाहिँ हामी बच्छौँ भन्ने लाग्छ।
म मेरो नाम प्रवेश सुवेदी। म 15 वर्ष भन्दा बढी भयो अनलाइन पत्रकारितामा संलग्न। अहिले चाहिँ म मिडिया चौतारीसँग आबद्ध छु, यसले चाहिँ अनलाइन डिजिटल प्लेटफर्महरूको लागि कन्टेन्ट क्रिएसनको काम गर्छ। अब यो टेक्नोलोजीले चाहिँ डोमिनेट गरेको प्लेटफर्म भएकोले धेरै टेक्निकल च्यालेन्जेसहरू पनि छन्, टेक्निकल बाहेक नन टेक्निकल, जुन चाहिँ रेडियो टिभी पत्रिकामा पहिल्यैदेखि चलिआएको परम्परागत माध्यममा हुने च्यालेन्जेसहरू छन्, ती पनि कन्टिन्यू छन्। र पुराना रेडियो टिभी अथवा पत्रिकामा काम गर्ने पत्रकारलाई भन्दा नयाँ अनलाइन मिडियामा काम गर्ने पत्रकारहरूलाई हुने केही फरक च्यालेन्जेसहरू चाहिँ कस्तो छ भन्नुहुन्छ भने, अनलाइन मिडियाको इन्फर्मेसन डेसिमिनेसन एकदमै ऱ्यापिडली क्विकली हुन्छ, र कुनै पनि सूचनाले पार्ने प्रभाव चाहिँ जति सूचना चाँडो प्राप्त भयो त्यति चाहिँ त्यसको प्रभाव ठुलो हुन्छ। अनि अनलाइन मिडिया ठुलो भोल्युममा ठुलो स्केलमा पनि अडियन्समा पुग्छ, र त्यसको रियाक्सन राम्रै रियाक्सन पनि क्विकली हुन्छ, र त्यसबाट हुनसक्ने नकारात्मक रियाक्सन अथवा गलत तत्त्वहरूले चाहिँ त्यो सूचनालाई लिएर गर्न सक्ने रेस्पोन्स पनि क्विक हुनसक्छ। र ट्रेडिसनल मिडियाको हकमा चाहिँ के हुन्थ्यो भने, कुनै पत्रिका प्रिन्ट भएर बजारमा गएर त्यसको रेस्पोन्स चाहिँ एडिटर अथवा रिपोर्टरसम्म आइपुग्दाखेरि एउटा जुन ग्याप मार्जिन टाइमिङ हुन्थ्यो नि, त्यसले एउटा कुल डाउन हुने, मान्छेले चाहिँ ठन्डा दिमागले सोचेर चाहिँ मिडियाप्रति रेस्पोन्स गर्ने हुन्थ्यो भने, यो क्विक रेस्पोन्स गर्ने हुँदाखेरि यसले चाहिँ भोइलेन्स, एग्रेसन, होइन, गाली बेजेती, अब धाक धम्कीका कुराहरू चाहिँ पत्रकारहरूमाथि बढी हुने सम्भावना चाहिँ यसको स्पिडको कारणले, यो मिडियमको स्पिडको कारणले चाहिँ हुन्छ, बढी हुन्छ। पत्रकार भइसकेपछि कुनै पनि सूचनाको रेस्पोन्स रियाक्सन चाहिँ अडियन्सबाट हुन्छ, ती कतिपय एकदमै राम्रा हुन्छन्, कतिपयले जसले चाहिँ आफूलाई यो सूचना नआइदिए हुन्थ्यो, पब्लिकमा नगइदिए हुन्थ्यो भन्ने स्वार्थ राखेका हुन्छन्, उनीहरूले चाहिँ जब सूचनाहरू पब्लिकमा जान्छन् उनीहरूले असहज महसुस गर्छन्, र उनीहरूको रेस्पोन्स पनि पत्रकारले भोग्नुपर्छ। रेस्पोन्स नै नभोग्ने त एक किसिमले भन्ने भने त्यो प्यासिभ जर्नलिजम हो, त्यसको कुनै ठुलो भ्यालु छैन। हरेक एक्टिभ जर्नलिजम को क्वालिटी कन्टेन्टको रेस्पोन्स केही राम्रो, केही चाहिँ क्रिटिकल हुन्छ नै, र त्यो हामीले डेली लाइफमा सबै जर्नलिस्टहरूले भोग्नुपर्छ। अब यसलाई हाम्रो ट्रेडिसनल्ली नै प्र्याक्टिसमै आएका चुनौतीहरू, जस्तो प्रेस काउन्सिलको स्थापना भयो, होइन, एन कानुनहरू छन् हाम्रा, यीहरू भनेकै पत्रकारहरूमाथि हुने च्यालेन्जहरूलाई प्रोटेक्सन गर्नलाई बनेका लिगल अरू फ्रेमवर्कहरू जे छन् तिनीहरूको इम्प्लिमेन्टेसन हो। त्यो बाहेक डिजिटल प्लेटफर्ममा न्यू मिडियाहरूमा चाहिँ जुन थप च्यालेन्जेसहरू छन् त्यसको लागि चाहिँ रिसर्च हुन पऱ्यो, नयाँ प्याटर्नका कस्ता कस्ता प्रब्लमहरू आइरहेछन् त्यसलाई आइडेन्टिफाई गर्नलाई हाम्रो अलि रिसोर्सफुल भइराखेका कन्ट्रीहरूमा चाहिँ कस्ता प्र्याक्टिसहरू भएका छन् भन्ने त्यसलाई चाहिँ स्टडी गरेर हाम्रोमा पनि डिप्लोय गर्न सकियो। हाम्रा लोकल स्पेसिफिक केसेसहरू छन् भने तिनलाई पनि यो हाम्रो सेक्टर प्रोफेसनल सेक्टरले चाहिँ छलफल बहस गरेर त्यसको प्रोटेक्सनको मेकानिजमहरू बनाउने भयो भने च्यालेन्जहरू फेरि त्यसरी हामी अति हाल्न पर्ने, अब तर्सी हाल्न पर्ने भन्ने खालको च्यालेन्जेसहरू छैन, म्यानेजेबल च्यालेन्ज नै देख्छु म चाहिँ।
मेरो नाम प्रजु पन्त हो, म अनलाइन पत्रकारितामा 2 वर्षदेखि संलग्न छु, अहिले ukira.com कार्यरत छु। अनलाइन पत्रकारिता गरेकैले मलाई डिजिटल थ्रेट रिक्स भन्दा पनि, म योभन्दा अघि अनलाइन पत्रकारितामा आउनुभन्दा अघि शुक्रबार साप्ताहिकमा काम गर्थे। त्यति बेला जब हाम्रो स्टोरी पत्रिकामा आयो त्यसपछि हाम्रो अनलाइन अपडेट भयो, त्यसपछि चाहिँ त्यो मानव बेचबिखन सम्बन्धी एक नेपालीले नेपालीलाई कसरी ठगेर अमेरिका लान्छु भनेर लिबिया पुर्यायो भनेर स्टोरी थियो, र त्यो चाहिँ एउटा हाम्रो सशस्त्र प्रहरीको एकजना जागिरी पनि त्यसमा संलग्न हुनुहुन्थ्यो, उहाँलाई खोलेर स्टोरी लेखिसकेपछि उहाँको फ्यामिलीले चाहिँ मलाई भन्दा पनि विशेष गरी मलाई चाहिँ उहाँको दाजुको फोन आयो, तपाईँले चाहिँ होइन उहाँको कुरा लेख्नु भएको छ, किन लेख्नुभएको भनेर एकदमै रेस्पेक्ट तरिकाले भनियो। अनि त्यसपछि मेरो साथीहरूलाई र त्यो जो चाहिँ एकजना बित्नु पनि भएको थियो उहाँको रिलेटिभलाई चाहिँ फोन गरेर त्यो प्रजुबन्त भनेको यदि त्यसलाई भेटियो भने म मार्छु भन्नुभएको रहेछ। मेरो त्यो साथीले चाहिँ तिमीलाई चाहिँ यसरी मार्छु भनेर म्यासेज आएको छ भनेर समेत भन्नुहुन्थ्यो। अनि मेरो फेसबुक ह्याक गर्न खोजियो, त्यसपछि मैले स्ट्रङ पासवर्ड राखेँ, त्यो बेला मेरो पासवर्ड ठिकै थियो, मेरो फेसबुक चाहिँ नचल्ने 2-4 दिन चाहिँ मलाई हो, तर मलाई पर्सनल्ली म्यासेज आउने, पर्सनल्ली टच गरिदिने त्यस्तो चाहिँ मलाई भएन। अनि अर्को अनलाइन पत्रकारिता गरेर मैले कुनै पनि ट्रेड चाहिँ मैले भोगेको छैन, जस्तो विशेष गरी हामी महिलाहरूलाई चाहिँ साथीहरू सुनाउनुहुन्छ के अरे सेक्सुअल हेरेसमेन्टका शब्दहरू गृहस्थी शब्दहरू बोल्ने अनि त्यसपछि यस्तो गरिदिन्छु यस्तो गरिदिन्छु टाइपको नेगेटिभ टाइपको अलि हेरेसमेन्ट टाइपको शब्दहरू बोल्ने भन्ने सुनिन्छ, तर एकदम लक्कीली मेरो केसमा चाहिँ आजको मितिसम्म भएको छैन। सोसियल मिडियामा हेरेसमेन्ट मैले भोग्नु परेको छैन, ट्विटर फेसबुकमा चाहिँ कहिले काहीँ गलत सेन्ट जाँदाखेरि तिमीले के लेखायो यस्तो पनि लेख्ने हो भनेर एकजनाले मलाई भन्नुभयो। जस्तो एकचोटि मैले यो मलाई लाग्छ महिला सम्बन्धी कुनै रिपोर्टिङ गरेको थिएँ, अधिकारवादीहरूले चाहिँ तिमीले गलत सेन्स लगाएर लेखेछौ तिम्रो यो शब्द मिलेन भनेर मलाई ट्विटरमै मेन्सन गरेर भनियो। त्यो एक किसिमले ट्विटरमा मेन्सन गरेर भन्नु ठिकै पनि हो, तर अर्को किसिमले पर्सनल्ली फोन सम्पर्क भइसकेपछि र एउटा दिदी बहिनी जसरी बसिसकेपछि तिमीले के लेखायो यो डिलिट गर अथवा यो चाहिँ मिलेन भनिदिएको भएदेखि हुन्थ्यो। अनि तर महिलाकै केसमा मैले लेखिरहेको छु कुनै शब्द मैले पनि अब म पनि यही सोसाइटीको हुर्काई हो, त्यो लेख्दाखेरि तिमीले चाहिँ यो गलत सेन्स लगाएर लेखेछौ भनेर भन्नुभन्दा यो चाहिँ एकदम नेगेटिभली तैँले चाहिँ यो इन्टेन्सन बसै लेखा हो तँ चाहिँ त्यो चाहिँ सफाइ नै राम्रो रहन्छ भनेर गाली गर्नु चाहिँ अलिकति ठिक होइन, त्यो किसिमको गाडी चाहिँ खाइयो अनि धम्की मोबाइल कम्प्युटर चोरी यो चाहिँ त्यस्तो चाहिँ भएको छैन, स्रोत लिक गर्ने स्रोतलाई धम्की होइन। मैले अहिलेसम्म व्यक्तिगत रूपमा मैले पनि मेरो स्रोतहरू लिक गरेको छैन, र तँलाई फलानुले समाचार दियो होला भनेर भन्ने पनि हुनुहुन्छ। जस्तो एकचोटि के भयो भने नेपाल लाइभमा काम गर्दाखेरि मेरो मैत्री क्याम्पसमा नेपाल विद्यार्थी सङ्घसँग आबद्ध युवाहरूले चाहिँ क्वेसन आउट गरेको र त्यो क्वेसन आउट गर्दाखेरि त्यो जो जो मान्छे थियो त्यसको फोटो हामीले स्टोरीमा लेखाएको थियौँ, त्यो हुँदाखेरि पछि सम्पादकले फोन गरेर त्यो फोटो हटाउन लगाइयो र मलाई पर्सनल्ली त्यो अलि नजिकका नेपाल विद्यार्थी सङ्घसँग आबद्ध नजिकका साथीहरूले चाहिँ यार तिमीले त्यो स्टोरी फलानु सरले दिए होला होइन त्यो किन लेखेको त्यो त गलत हो भनेर भन्नुभयो। त्यो उहाँले जसको नाम लिनुभएको थियो त्यो सँगै नजिक वरिपरिकै कोही स्रोत हुनुहुन्थ्यो, नजिक नजिक स्रोतको नजिक नजिक पुगिसकेको थियो, तर मैले होइन भनेर उसलाई झुट बोलेँ, किनभने एउटा पत्रकार भइसकेपछि स्रोत जोगाउनु पर्छ भन्ने चाहिँ मलाई लाग्छ। त्यो कारणले गर्दाखेरि मैले स्रोत लिँदै गर्दै गरिनँ, उसले मलाई 10-20 सोध्यो होइन, अनि पछि मारिदिन्छु पनि भन्यो भन्ने अरूले सुनायो, तर पर्सनल्ली मलाई चाहिँ आएन। र पछि भेट हुँदाखेरि उसले चाहिँ एकदम सकारात्मक वातावरण थियो, तपाईँले सहज लेख्नुभएको थियो गल्ती थियो भने होइन, त्यो गल्ती भइदिएर तपाईँले मलाई रेस्पोन्सिभ अथवा सम्बन्धित निकामा गइ नै हाल्नुहुन्छ, गल्ती थिएन भने त्यो त्यतिकै नै क्लोज भयो। र अनलाइन पत्रकारिता गरेर स्पेसल्ली त्यही बेलामा फेसबुक दिवस अगाडि फेसबुक याद गर्ने ट्राई गरेको बाहेक अन्य किसिमको पर्सनल्ली मेरै पछि पिछा गर्ने त्यस पछाडि मेरो स्रोतहरूको चाहिँ लिक गर्न खोज्ने त्यस्तो चाहिँ लक्कीली अहिलेसम्म भएको छैन। अनलाइन हाम्रो लागि बिल्कुलै नयाँ त होइन, तर धेरै लामो समय प्र्याक्टिस भइसक्यो, यसको लागि चाहिँ सरकारले छुट्टै किसिमको कानुन बनाउनु पर्छ, हाम्रा सफ्टवेयरहरू हाम्रा हामीले जुन तरिकाले चलाइरहेका छौँ त्यसलाई चाहिँ हामीले अलि सुरक्षित तरिकाले चाहिँ र हाम्रो एकदम स्ट्रङ हुन जरुरी छ, हाम्रा साइटहरू पनि एकदम सुरक्षित हुन जरुरी छ, हाम्रा इमेलहरू ह्याक हुने हाम्रो सरकारी वेबसाइटहरू नै ह्याक हुने अवस्थाबाट पीडित छन्। हाम्रो व्यक्तिगत रूपमा हुनु त यो अब यसलाई स्वाभाविक मान्ने कि अस्वाभाविक मान्ने होइन, त्यस कारणले गर्दाखेरि अलिकति सरकार यसतर्फ ध्यान दिन जरुरी छ, त्यसै अनुसारको नीति निर्माण गर्न पनि जरुरी छ भन्ने मलाई लाग्छ।
ध्रुव लम्साल, म चाहिँ राजधानी डेली .com को सम्पादक। मैले पत्रकारिता गरेको त 20 हो, तर मैले अनलाइन पत्रकारिता सुरु गरेको चाहिँ 3 भयो। अब यस्तो यसमा दुई तिनवटा कुरा, जस्तो प्राविधिक रूपले हेर्दाखेरि पहिलो कुरो त नेपालको साइबर सेक्युरिटी नै एकदमै कमजोर छ, अहिलेको हाम्रो साइबर त्यो सेक्युरिटी चाहिँ मैले एक दुईजना विज्ञ साथीहरूसँग कुरा गर्दाखेरि जुनसुकै देशका सामान्य सिकारुले पनि हाम्रोलाई चाहिँ ह्याक गर्न सक्छ अरे, त्यो भनेको हाम्रो सिङ्गो मुलुकै साइबर। अब त्यो अन्तर्गत पनि हामीले जुन हामीले काम गर्ने मिडिया हाउसको हाम्रो न्युज पोर्टल अन्य उता त्यो यसै कमजोर हुने भइहाले, अनि जस्तो अब अन्य थ्रेट भनेको चाहिँ जस्तो त्यो चाहिँ हाम्रो कस्तो कतिपय थ्रेट चाहिँ मिडियाको कारण पनि आएको छ क्या, जस्तो जस्तो पाए त्यस्तै फोटो हालिदिने, जस्तो पाए त्यस्तै म्याटर लेखिदिने, अनि चरित्र हत्या गरिदिने। त्यो हुँदा चाहिँ के रहेछ भने जस्तो तपाईँको फेसबुककै कुरा गर्नु भने 10 कम्प्लेन गर्यो भने त्यो फेसबुकले तपाईँको पोस्ट हटाइदिन्छ। त्यस्तोमा चाहिँ के हुँदो रहेछ भने एउटा चाहिँ अनि जस्तो अहिले हाम्रो विभिन्न पार्टीहरूले यो साइबर फोर्सहरू बनाए नि, त्यसलाई साइबर सियाल भन्ने, साइबर के कसैले साइबर सियाल भन्छन्, कसैले साइबर सेक्युरिटी। अब यिनको चाहिँ कस्तो हुँदो रहेछ भने आफूलाई चित्त नबुझेको कुरा छ भने त्यो तपाईँको कम्प्लेन एकदम ग्रुपमा गरिदिने, आफूलाई चित्त बुझेको कुराहरू छ भने चाहिँ त्यसलाई एकदमै ग्रुपमा मासमा सेयर गरिदिने, यो चाहिँ आफैमा अर्को घातक हो। योबाट बच्न चाहिँ पत्रकार स्वयं सचेत हुनुपर्छ, किनभने त्यो सब पत्रकारले लेख्ने समाचारमा त्यो खालको ब्यालेन्स भयो भने त्यो दुइटै अतिवादी समूहले आक्रमण गर्दैनन्। तर हामी कहाँ कस्तो भने मन परेसी तपाईँको असाध्यै धेरै प्रशंसा गरेर लेख्ने, रिस उठेसी असाध्यै धेरै आलोचना गर्ने, त्यो त्यो चाहिँ पत्रकारको पनि एउटा समस्या छ। पहिलो कुरो त नेपालमा जुन हाम्रो साइबर सुरक्षा नै स्ट्रङ हुनुपर्छ, त्यो त्यो चाहिँ तपाईँको नेपाल सरकारले पहल गर्नु पऱ्यो। किनभने हाम्रो किनभने साइबर सुरक्षा भनेपछि त हाम्रो तपाईँको बैङ्क वित्तीय संस्थादेखि लिएर त्यो धेरै कुरो जोडिन्छ, त्यो पहिलो कुरो त्यो नेपाल सरकारले गर्नु पऱ्यो। अनि दोस्रो कुरो चाहिँ तपाईँको के चेतनाको स्तर, जस्तो जस्तो तपाईँको एउटा सामान्य अब जस्तो फेसबुकलाई हामीले नियमन गरेर नियमन हुन, जस्तो फेसबुकको एउटा सामान्य नियम के रहेछ भने तपाईँले कुनै चिज पोस्ट गर्नुभयो कुनै एउटा समाचारको लिङ्क, त्यो पोस्टको बारेमा 10 मान्छेले यो ठिक छैन यो बेठिक छ भनेर उसले कम्प्लेन गरिदियो भने उसले तपाईँको त्यो पोस्ट उसको नियमअनुसार हटाइदिनु सक्छ। भनेपछि त अब जस्तो जो अहिले जस्तो कङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, मधेसवादी जति पार्टीहरू छन् नि यो यसरी के छ, यी पार्टीहरूले पनि यसरी नियोजित रूपमा यसरी यो यो किनभने पार्टीका एजेन्डालाई प्रचार गर्न पाइन्छ। तर यो यसरी भएका समाचारहरूकै माथि नै उनीहरूले चाहिँ अब जस्तो नियोजित रूपमा हटाइदिने अथवा त्यो त्यसलाई सेयर गर्ने यो प्रवृत्ति घातक हो। किनभने यस्ता कुराले फेरि त्यो जुन पार्टीलाई पनि फाइदा त गर्दैन, किनभने एउटा सामान्य अनलाइनमा लेखिएको एउटा सस्तो समाचार सेयर गरेको भरमै त्यो पार्टीको प्रशंसक बढ्ने पनि होइनन्। एउटा सामान्य अनलाइनले तथ्य नपुर्याइकन कसैको आलोचना गरेका छ भने त्यो धेरै सेयर गरेर उसको चरित्रमा आचाउने नि होइन। तर किनभने हाम्रोमा अहिलेको किनभने हरेक मान्छेले हरेक समाचारमाथि प्रश्न गरिरहेको बेलामा त्यस्ता समाचारहरूलाई सेयर गरेर आफ्ना सङ्गठन बलियो हुँदैन अथवा चरित्र जोगिँदैन भन्नेमा ती पनि सचेत हुनुपर्छ। मुख्यतः तपाईँको समाचार लेख्ने पत्रकार आफै सचेत हुनु पर्यो। पत्रकार मात्रै सचेत र सज्जन हुने हो भने तपाईँको 50% समस्या त्यसै समाधान हुन्छ।
मेरो नाम शिव सत्याल हो, म विकासन्युज.कमको एज ए एडिटर काम गरिरहेको छु। यसमा अनलाइन पत्रकारितामा जोखिम भनेको जस्तो खास गरी पत्रकारहरूले टाइम धेरै दिनुपर्छ, फ्री नै हुँदैन, उसले सोच्नै पाउँदैन, उसले डेस्कमै मात्रै काम गर्नुपर्छ, फिल्डमा गएर अलिकति टाइम लिएर म रिपोर्टिङ गर्छु भन्नै पाउँदैन। मैले श्रमजीवी पत्रकारको हिसाबले कुरा गर्न खोजेको, एउटा त्यो खालको समस्या भयो। अर्को कस्तो खालको समस्या हुन्छ भन्नुहुन्छ भने आफूले न्युजहरू हालिदियो, अब हालिसकेपछि अहिले न्युजमा जस्तो ब्रेकिङ न्युज, स्कुप न्युज भन्ने नै छैन अहिले डिजिटल मिडिया आएपछि, त्यो जसले जुन मिडिया पहिला हेर त्यसैमा पहिला आएको भन्ने हुन्छ। त्यसपछि कति त के भयो भन्नुहुन्छ भने यो सोसल मिडिया थ्रु जाँदाखेरि डिस्ट्रिब्युसन हुने भयो न्युजहरू, अनि सोसल मिडिया जाँदाखेरि कुन ओरिजिन हो भन्नेसँग मान्छेलाई मतलब भने मैले फेसबुकमा हेरेको थिएँ, ट्विटरमा हेरेको थिएँ, इन्स्टामा हेरेको थिएँ भन्ने टाइपको यस्तो खालको कुराहरू हुने भयो। अनि यो प्राविधिक समस्याको प्राविधिक जोखिमको कुरा गर्नुहुन्छ भने अब इन्फर्मेसनहरू यति धेरै आइरह हुन्छ, कुन फेक हो कुन होइन भनेर न्युज सोर्ससँग यदि हामीले भेरिफाई नगरिकन हतारको कारणले हामीले जुन प्रेसरमा हुन्छ चाँडै गर्नुपर्ने त्यो नगरिकन हामीले काम गर्न थाल्यौँ भने चाहिँ हामी चिप्लिन सक्छौँ। जस्तो केही दिन अगाडि सरकारले बिदा नदिकन बिदा भन्ने सामाजिक सञ्जालमा जुन भाइरल भयो त्यसैको आधारमा न्युजहरू पनि कति बन्ने साथीहरूले हतारमा न्युज हाल्नुपर्ने हुनाले त्यो एकचोटि गृह मन्त्रालयको प्रवक्तालाई सूचना अधिकारीलाई सोध्न हामीले टाइम दिएका थियौँ भने यस्तो खालको हुँदैन थियो। र सोसल मिडिया मार्फत यस्ता खालका चुनौतीहरू पनि छन्। अब प्राविधिक रूपमा भएका हाम्रा कन्टेन्ट चोरी हुने अथवा आइएसपीहरूले साइडै ब्लक गरिदिने भनेको, अनि आइएसपीको मात्रै होइन नि, तपाईँको जस्तो के गरिरहेछ भने पुलिसको आदेशले कतिले एनटिएले बन्द गरिरहेछ होइन, यो दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले तिनीहरूले बन्द गर्न नै नपाउने हो नि त, त्यो गैर कानुनी रूपमा काम भइरहेछ। अनि अरूले नै जस्तो अब कन्टेन्ट एग्रिगेटरहरू छन् कति धेरै, ती कन्टेन्ट एग्रिगेटरहरूले पनि त्यहाँनिर आफ्नो तजबिजी अधिकार प्रयोग गर्नेले गर्दाखेरि हो सूचना प्रविधि क्षेत्रको सञ्चार क्षेत्रको विकास त भयो तर यसमा चाहिँ झन् हाम्रा अवरोधहरू अलि धेरै सिर्जना भयो भन्ने मलाई लाग्छ। न्युज लेखेको हिसाबले जस्तो यो न्युज किन हालेको थियो, यो न्युजको स्रोत के हो, तिमीले किन हाल्यौ अथवा तेरो साइडै क्र्याक गरिदिन्छु डाउन गरिदिन्छु भन्ने खालको त्यस्ता थिए। यो चुनौती भनेको डिजिटल थ्रेटको चुनौतीको हिसाबले कुरा गर्ने भने हामीले के खालको थ्रेट हो, जस्तो तिम्रो कन्टेन्ट हटाऊ भन्ने थ्रेट हो भने त्यसलाई त हामीले कसरी ट्र्याकल गर्ने भन्नेसँग सम्बन्धित भयो, हामी कति सत्य तथ्य र यथार्थको नजिक छौँ भन्ने प्रमाण कति छ भन्ने कुरासँग सम्बन्धित भयो, होइन तिम्रो साइड डाउन गरिदिन्छु म होइन साइड नचल्ने बनाइदिन्छु भन्ने खालको चुनौती हो भने चाहिँ त्यसको लागि हामीले त्यो प्राविधिक रूपमा त्यसलाई परिपक्व बनाउनु पर्यो, प्रभावकारी बनाउनु पर्यो।
म म भूपरा छड्का म लोकसंवाद डट कम चलाउँछु अब अहिले प्रविधिले हामीलाई एकदमै रिस्कमा राखेकै छ रिस्कै बिचमा हामीले पत्रकारिता गर्नु परिरहेछ खास गरी दुईवटा कुराको रिस्क छ एउटा चाहिँ के भने त्यसलाई उपयोग गर्ने हामीसँग जुन लेभलको क्षमता हुनुपर्दथ्यो त्यो क्षमतासँग हामीसँग छैन त्यो क्षमता नहुँदा के भयो भन्दाखेरि के गर्दा के हुन्छ भन्ने कुरा नभइकन हामीले त्यसलाई उपयोग गरिरहेका छौँ जो चाहिँ एकदम के भन्ने त्यसलाई ज्ञानको अभाव भनौँ न ज्ञानको अभावका कारणले एउटा चाहिँ अर्को चाहिँ दिनहुँ जुन खालका प्रविधिहरू विकास भइरहेका छन् हामीसँग मुडेबलले जबरजस्तीले अनलाइनमा काम गरिराखेका छौँ तर ज्ञान सिपका हिसाबले त्यो प्रविधि के गर्दा के हुन्छ भन्ने कुराको चाहिँ हामीसँग त्यसैले हामी एकदम रिस्क फ्याक्टरमै काम गरिरहेछौँ एकदम चुनौतीपूर्ण उसमै काम गरिरहेछौँ भन्ने मलाई लाग्छ तँलाई म ठिक पार्छु यो समाचार किन लेखिस् यो गरिस् भन्ने कुरा त त्यो त दिनहुँ जस्तो भोगिन्छ होइन एउटा चाहिँ के भने दुईवटा कुरा भोगिन्छ एउटा चाहिँ धम्कीका रूपमा भन्ने कुरा एउटा कुरा भयो होइन अर्को कुरा चाहिँ के हो भन्दाखेरि जस्तै तपाईँ र मेरो पर्सनल रिलेसन छ अनि यो मेरो मान्छेको किन लेखिदिएको किन यसो गरेको त्यसले तँलाई सहयोग गर्थ्यो भन्ने हिसाबको अप्रत्यक्ष प्रलोभनदेखि लिएर यस्ता कुरा त भइरहन्छ नि अब त्यो आइरहन्छ त्यो सबैभन्दा ठुलो कुरो चाहिँ के भने प्रविधिको बारेमा जुन लेभलको जानकारी हुनुपर्ने थियो खास गरी अब नेपालकै कन्टेक्स्टमा भन्यो भने भाषिक प्रब्लम जुन छ नि खास गरी डिजिटल जे छन् त्यो चाहिँ सबै डिभाइसहरू चाहिँ इङ्ग्लिसहरूमा हुने होइन सञ्चालन गर्ने तर हामीसँग भाषिक समस्याहरू हुन त्यसलाई विकास गर्नु र प्रविधि के प्रविधि के गर्दा के हुन्छ के हुँदैन भन्ने कुरा चाहिँ ज्ञान प्राप्त गर्ने नै हो मलाई लाग्छ त्यसका लागि चाहिँ अलिकति समय खर्च गर्नुपर्छ भन्ने मलाई लाग्छ
नमस्कार म दुर्गा दुलाल नेपाल लाइभको समाचार प्रमुखको रूपमा कार्यरत छु म विगत 7 वर्षदेखि अनलाइन पत्रकारितामा संलग्न छु यस अनलाइन पत्रकारिता खास गरी छिटो र एकदम चाँडो सूचना दिने माध्यमको रूपमा लिइन्छ र यो अनलाइन पत्रकारिता मार्फत छिटो सूचना दिने नाममा धेरै अनलाइन पत्रिकाहरू अनलाइनहरू अहिले जन्मिरहेको देखिन्छ अनलाइन पत्रकारिताहरूबाट चुनौती सुरक्षा थ्रेट लगायतका कुरा पनि यो विकाससँगै क्रमशः बढ्दै गइरहेको देखिन्छ खास गरी अनलाइन पत्रकारितामा सुरक्षा थ्रेट र चुनौतीका कुरा भने चाहिँ नियमित पत्रकारितामा देखिने चुनौतीहरू र चुनौतीहरूसँगै थप चुनौतीहरू भनेको चाहिँ कन्टेन्टहरूमा ब्लक हुनसक्ने कन्टेन्टमाथि कसैले डिजिटल प्रयोग गरेर त्यसलाई नियन्त्रण गर्न सक्ने त्यसलाई अरू कसैले बुस्ट गर्न सक्ने लगायत कुप्रचार गर्न सक्ने धेरै कुराहरू देखिएको छ प्रविधिको विकाससँगै यसको दुरुपयोग यसलाई अनावश्यक रूपमा युज गर्ने क्रम पनि बढेको देखिन्छ पछिल्लो समय पत्रकारिताको विकास जसरी तीव्र गतिमा भयो प्रविधिको विकास पनि त्यसरी तीव्र गतिमा भइरहेको र यसको दुरुपयोगको क्रम पनि यही तीव्र गतिमा भइरहेको देखिन्छ यसरी हेर्दा अनलाइन पत्रकारितामा रिस्कहरू धेरै छन् हो त्यो रिस्कहरूलाई कसरी म्यानेज गर्ने अथवा त्यो रिस्कहरूबाट आफू कसरी बस्ने भन्ने कुरा देखिन्छ अब अनलाइनमा रिस्क चाहिँ र थ्रेट कस्ता कस्ता हुन्छन् भने कसैले कुनै कन्टेन्ट आफूलाई चित्त बुझेन भने त्यो कन्टेन्टका विरुद्ध गलत चिजहरू लेख्ने त्यसलाई अफवाहको रूपमा फैलाउन खोज्ने त्यो भ्रामकपूर्ण समाचार हो अथवा भ्रामकपूर्ण सूचना हो भनेर पुष्टि गर्न खोज्ने त्यसलाई डिजिटल रूपमा त्यसलाई कसरी हुन्छ निस्तेज गर्न खोज्ने जस्ता समस्याहरू देखिएको छ कसै कसैले चाहिँ ती समाचारहरूको लिङ्क नखुल्ने बनाउनेदेखि लिएर गएर ती समाचारहरूलाई अन्य स्रोत स्रोतसम्म नपुगोस् भन्ने सम्मका कार्यहरू प्राविधिक रूपमा हुने गरेका छन् र कसैले चाहिँ अहिले अनलाइन माध्यमबाट के पनि हुन थालेको छ भने त्यसको प्रतिरोधमा पनि काउन्टर समाचारहरू लेखाउने क्रमहरू चाहिँ बढेको देखिन्छ हरेक विषयमा काउन्टर समाचार लेख्ने अथवा त्यसको कुप्रचारमा समाचार लेखाउने लेखाइने त्यस्ता कार्यहरू चाहिँ पछिल्लो समय बढेका छन् यसले गर्दाखेरि चाहिँ यो एउटा थ्रेटको महसुस हुने अवस्था देखिन्छ अब समाचार लेखेकै आधारमा समाचार सेयर गरेकै आधारमा अहिले पछिल्लो समय चाहिँ सोसल मिडियामा हेरेसमेन्ट हुने क्रम चाहिँ एकदम धेरै देखिन्छ जस्तो गाली गर्ने त फलानु पत्रकारको कसरी लेखिस् पैसा लिएर लेखिस् कि फलानु पार्टीको भएर लेखिस् कि अथवा फलानु पत्रकार यस्तो खराब मान्छे हो अथवा यसरी पैसा मागेको थियो अनि दिएन भनेर लेख पुष्टि गर्न खोज्ने त्यस्ता चिजहरू चाहिँ हुने गरेका देखिन् त्यो वास्तवमा सत्य हुँदैन तर अब त्यो सामाजिक सञ्जालमा उसले चाहिँ आफूलाई बचाउ गर्नका लागि त्यस्ता चिजहरूको सहारा लिने गरेको देखिन्छ जुन सहाराले गर्दाखेरि झट्ट हेर्दा मान्छेहरूले हो कि भनेर पत्याउन सक्ने अवस्था पनि देखिन्छ अनि ट्विटरतिर पनि कसैले आफ्ना विरुद्ध समाचार लेख्यो भने यो चाहिँ गलत समाचार हो भ्रामक समाचार लेख्यो यो फलानु मान्छे खत्तम यस्तो हो भनेर अरूको बारेमा नानाभाती काल्पनिक कपोकल्पित कुराहरू लेख्ने, उसलाई कसरी हुन्छ ह्यारेसमेन्ट हुने कुराहरू लेख्ने, उसलाई ड्यामेज गराउने कुराहरू लेख्ने जस्ता कार्यहरू चाहिँ पछिल्लो समय एकदम बढेको देखिन्छ। सामाजिक सञ्जालको प्रयोगसँगै यो क्रम पनि बढ्दो देखिन्छ। यसलाई चाहिँ अब कसरी नियन्त्रण गर्ने भन्ने कुरा चाहिँ सायद गभर्मेन्ट बडी अथवा त्यो कुनै सरकारी नियमन गर्ने निकायहरूले ध्यान पुर्याउनुपर्छ भन्ने लाग्छ। र ट्विटर फेसबुकबाट गाडीसँगै चाहिँ कहिलेकाहीँ समाचार आफूलाई मन नपरेको अथवा आफूले नचाहेको समाचार आयो भने आइपिएस ब्लक गराउने, कुनै निश्चित आइपिएसहरूमा नखुल्ने बनाउने, त्यसलाई कसरी हुन्छ कन्टेन्ट धेरैमा नपुगोस् भन्ने गराउने क्रम चाहिँ देखिएको छ। केही मिडियाका अनलाइनहरू पनि ब्लक गर्नेदेखि लिएर अनेक प्रयोग गर्नेसम्मका कार्य हुँदै आइरहेका छन्। त्यो कार्यहरूलाई चाहिँ अब बिस्तारै नियमन गर्नेतिर नगइकन नियन्त्रण गर्नेतिर गएको देखिन्छ। त्यो नियन्त्रण होइन, नियमन गर्नेतिर जानुपर्छ भन्ने मलाई लाग्छ। त्यसका लागि सरकारी बडी बनाउनुपर्छ त्यो हुन्छ। अहिलेसम्म मैले प्रत्यक्ष रूपमा भेटेर धम्की त एक दुईचोटि भोगेको छु, तर त्यो सिरियस डेथकै धम्की चाहिँ छैन। यो किन समाचार आयो, यो तैँले के लेखिस्, किन लेखिस, बायस भएर लेखिस् कि भन्ने जस्तो आरोपहरू लाग्ने गर्छन्। ती आरोपहरूलाई चाहिँ हामीले तथ्य प्रमाण देखाएर पुष्टि गरेपछि मान्छेहरू कन्भिन्स हुने गरेको देखिन्छ। र आगामी दिनमा चुनौती चाहिँ के देखिन्छ भने अनलाइनहरू एकदम धेरै खुलेका छन्। र त्यो अनलाइनहरूले आफूलाई विश्वसनीय बनाउने, सत्य समाचार हो भन्ने कुराको पुष्टि गर्ने, मान्छेहरूले आम मान्छेले विश्वास गर्ने कुरा हुनलाई चाहिँ एकदम धेरै चुनौती देखिएको छ। यसले गर्दा जबसम्म विश्वसनीयता रहँदैन तबसम्म त्यो अनलाइनको अस्तित्व रहन्न। विश्वसनीयता बनाउन नसकिएन भने अनलाइन पत्रकारितामाथि प्रश्न पनि देखिन्छ। त्यसले गर्दाखेरि विश्वसनीयताको चाहिँ ठुलो चुनौती देखिन्छ र भ्रमपूर्ण सूचनाहरू आउने क्रम चाहिँ अहिले बढ्दो छ। यो भ्रमपूर्ण सूचनाहरूलाई चाहिँ कसरी मिनिमाइज गर्ने, कसरी न्यून गर्ने, भ्रमपूर्ण सूचना र सही सूचना कसरी छुट्याउने र सही सूचना लिने, भ्रमपूर्ण सूचना नलिने कसरी भन्ने कुरा चाहिँ आम पाठकलाई गाह्रो विषय हुँदै गइरहेको छ। यसका लागि पनि केही हुनुपर्छ भन्ने लाग्छ। आम पाठकले सत्य सूचना र भ्रमपूर्ण सूचना पत्तो पाउँदैन, किनभने उसले जुन देख्छ सामाजिक सञ्जालमा अथवा आफूले प्रयोग गरेको चिजमा जे देख्छ त्यही होला भन्ने उसले विश्वास गर्छ। त्यो चिज उसले यो भ्रमपूर्ण हो यो सत्य हो भनेर विश्वास गर्ने कसरी भन्ने चिजको चाहिँ विकास हुनुपर्छ। सरकारी संयन्त्र अनुगमन गर्ने हो कि अरू कुनै संयन्त्र बनाउने हो कि, त्यसका लागि चाहिँ केही विकास हुनुपर्छ भन्ने लाग्छ।
मेरो नाम पुष्पराज आचार्य हो। म अनलाइन पत्रकारितामा नयाँ हुँ। विगत 1.5 वर्षदेखि म अनलाइन पत्रकारितासँग आबद्ध छु। आइ एम क्वाइट न्यू इन अनलाइन जर्नलिज्म। र खास गरी अनलाइन पत्रकारितामा जुन खालको डिजिटल थ्रेट रिस्कहरूको कुराहरू यहाँ उठाउनु भएको छ, खास गरी अनलाइन पत्रकारितामा यस खालका जोखिमहरू अन्य पत्रकारितामा जस्तै अनलाइन पत्रकारिता खास गरी यो अलिकति ब्रेकिङ न्युज, तात्तातो न्युज दिने क्रममा कहिलेकाहीँ अपुष्ट र राम्रोसँग भेरिफाई नगरिकन पनि समाचारहरू प्रकाशन प्रसारण भएको देखिन्छ। र मैले आफैले पर्सनल्ली यो खालको थ्रेटहरू त भोगेको छैन, तर खास गरी यो क्षेत्रमा रहेका कतिपय अनलाइन मिडियाकै सहकर्मीहरूका यस खालका समस्याहरू मैले देखेको छु। पत्रकारिता आफैमा हतारको साहित्य हो र त्यसमा पनि अनलाइन पत्रकारिता त्योभन्दा पनि अझै हतारोमा गरिन्छ र यसले गर्दाखेरि अनेकौँ खालका चुनौतीहरू यसमा रहेका छन्। र यो जुन सोसल मिडियामा ह्यारेसमेन्ट गर्ने प्रचलन पछिल्लो समय एकदमै बढेर गएको छ, खास गरी यो खालको ट्विटर फेसबुकमा गाली र ह्यारेसमेन्टको एउटा भुक्तभोगी म आफै पनि हुँ। र मैले खास गरी यो भारतबाट कोभिसिल्ड खोप खरिद गर्ने सवालमा केही बिचौलिया एजेन्ट कम्पनीहरूको कमिसनको विषयवस्तुलाई लिएर समाचारहरू सिरिजमा प्रकाशन प्रसारण गरेको थिएँ र त्यो क्रममा मलाई एक खालको समूह खालको झुन्ड भनौँ त्यसले नियमित रूपमा समाचारलाई लिएर गाली धम्की बेइज्जती गर्ने, ट्विटरमा फेसबुकमा गाली गर्ने त्यो खालको समस्याहरू मैले भोगेको हुँ। र खास गरी अब यो इन्टरनेट सर्भिस प्रोभाइडरबाट यो खालको ब्लक गर्ने त्यो त मैले भएको छैन, तर अब हाम्रै पत्रकारिताको दुनियाँमा भनौँ अनलाइन पत्रकारितामै अब समाचार प्रकाशन गरेकै कारणले गर्दाखेरि काठमाडौँ प्रेस नामक अनलाइन सञ्चार माध्यमको सी प्यानलमा घुसेर त्यहाँ चाहिँ समाचार डिलिट गरिएको भन्ने सम्मको कुराहरू बाहिर आएका थिए। यस खालको अनुभव मैले रिसेन्टली साथीहरूबाट सुनेको हुँ र मैले आफैले यस्तो खालको आइएसपी ब्लकको यो खालको समस्याहरू भएको छैन र मैले जस्तो प्रत्यक्ष रूपमा भौतिक रूपमा पनि त्यस्तो खालको धम्कीहरू त पाएको छैन तर डिजिटल थ्रेट जुन यहाँ भन्नुभयो सोसियल मिडियामा हुने ह्यारेसमेन्ट र ट्विटर फेसबुक गाली चाहिँ एकदमै धेरै नै हुने गर्छ त्यो खालको भोगाइरहेको छ र खास गरी अब यो स्रोतहरू लिक गर्ने स्रोतलाई धम्की दिने भन्ने खालको त्यस्तो खालको अहिलेसम्म त्यो मलाई चाहिँ परेको छैन तर अब जस्तो कतिपय स्रोतहरूले इन्फर्मेसन दिँदाखेरि आफ्नो नाम त्यसरी खुलाउन चाहँदैनन् र खास गरी पत्रकारको धर्म पनि हो स्रोतलाई संरक्षण गर्नु स्रोतलाई प्रोटेक्ट गर्नु चाहिँ पत्रकारको धर्म पनि हो खास गरी अनलाइन सञ्चार माध्यमहरू आफै पनि सच्चिन जरुरी छ जस्तो लाग्छ जुन हामी महामारी भन्छौँ पेन्डामिक त्यस्तै अहिले एउटा यो सूचनाको महामारी इन्फोडेमिक व्याप्त भएर गइराखेको छ अब आएका सूचनाहरू समाचारहरू नै पनि कति विश्वस्त हुने नहुने यति धेरै इन्टेन्सनल समाचारहरू प्रवाह भइरहेका हुन्छन् प्रायोजित समाचारहरू प्रवाह भइरहेका हुन्छन् हेडलाइनमा एक खालको कन्टेन्टहरू राखेर विषयवस्तु नै सन्दर्भ नै नभएको कन्टेन्टहरू राखेर हेडलाइनहरू आइराखेर सोसियल मिडियामा बुस्ट गरिएका हुन्छन् अब यो खालको सूचनाको जुन महामारी छ एउटा यो यसलाई चाहिँ कसरी कन्ट्रोल गर्ने भन्ने विषयमा सबैभन्दा पहिले त अब पत्रकारहरू आफै पनि जागरुक हुनु पर्यो सचेत हुनु पर्यो र त्यसपछि खास गरी अब यसमा नियमनकारी निकायहरू खास गरी हाम्रो संविधानले नै अब यो सूचनाको हकलाई प्रत्याभूत गरेको कारणले गर्दाखेरि अब नियामकीय व्यवस्थाहरूले पनि कतिपय अब सूचना सञ्चार सूचनाको हकमाथि कर्टेल हुन सक्ने कारणले गर्दाखेरि अब धेरै हस्तक्षेपकारी नियमन त यसमा परिकल्पना गरिन्न र यसमा चाहिँ आफैले आफैलाई सुधार्ने र खास गरी सफ्ट रेगुलेसन पनि एक खालको चाहिन्छ होला त्यसले मात्रै यो खालको चुनौतीहरूलाई समाधान गर्छ होला र अर्को जुन यो सामाजिक सञ्जालमा गरिने गाली बेइज्जतीसँग सम्बन्धित जुन ऐन कानुनहरू छन् अपराध संहिता छ अब यसलाई पनि विगतमा धेरै दुरुपयोग गरिएको कारणले गर्दाखेरि यसलाई प्रचलनमा ल्याउने प्रयोग गर्ने कुराले पनि अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन सक्ने सम्भावना हुन्छ सबभन्दा पहिले त अब अलिकति जिम्मेवार अलिकति रेस्पोन्सिबल जर्नलिज्म हामी सबैले गऱ्यौँ र सफ्ट खालको नियामकीय व्यवस्थाहरू खास गरी सञ्चार क्षेत्रलाई गरियो भने यसले धेरै समस्याहरूको समाधान दिन्छ भन्ने मलाई लाग्छ
मेरो नाम काजी श्रेष्ठ म चाहिँ अहिले अनलाइन पत्रकारमा 4 वर्ष जति भयो सहकारी खबर .com को सम्पादकको भूमिकामा छु अनलाइन पत्रकारमा त अवश्य यो इन्टरनेटको माध्यमबाट हुने जुन प्रकाशन भएको भएर यसमा डिजिटल क्षेत्र धेरै नै छ अब अहिले विभिन्न समय विभिन्न वेबसाइटहरू ह्याक हुने कुराहरू पनि छ ह्याकरहरूको पनि राम्रै चहलबल देखिन्छ होइन त्यसले गर्दा त यो जति रिस्क त अरू पत्रकारितामा छैन अब त्यो जस्तै वेबसाइट नै ह्याक हुने त्यस्तो त अहिलेसम्म भएको छैन किनकि आफ्नो आइटी टिम चाहिँ मेरो राम्रो छ मैले काम गर्ने संस्था चाहिँ अलि राम्रै ठाउँमा होस्टिङहरू गरेको भएर त्यस्तो समस्या त छैन तर अब सोसियल मिडियाहरूमा गाली गर्ने ग्लज गर्ने अनि त्यो ह्याकको प्रयास गर्ने त्यस्तो घटना चाहिँ बेला बेलामा त्यो भइरहन्छ त्यो समाचारको कभरेजहरूको हिसाबमा अब कुनै पक्षलाई चित्त बुझ्या हुन्न त्यो समाचारप्रति अनि त्यो हिसाबमा प्रयास चाहिँ भइरहेको हुन्छ त्यसमा चाहिँ हामी सजग छौँ हाम्रो टिम सजग छ होइन यो त यस्तो छ यो विश्व अहिले इन्टरनेट बजारमै त्यस्तो समस्या त बेला बेला भइरहन्छ विभिन्न फेसबुकहरू ठुल्ठुला कम्पनीहरू गुगलहरू पनि बेला बेला ह्याक हुने ह्याकको प्रयास भइरहने भन्ने डिजिटल थ्रेटहरू त्यस्तो भोगिरहेको हुन्छ यस तैपनि यसलाई चाहिँ अलिकति नेपालको सन्दर्भमा चाहिँ अलिकति कानुनी रूपमा अलिकति बाँधेर होइन त्यस्तो पत्रकारिता भन्ने अलिक सेन्सिटिभ सेक्टर नै भएको भएर अलिकति कानुनी रूपमै बाँधेर त्यस्ता हुने कामलाई चाहिँ अलिक गतिविधिहरूलाई चाहिँ अलिक रोक्नलाई सरकारले पहल गर्नुपर्ने हुन्छ होइन अब त्यसमा तपाईँको दूरसञ्चार प्राधिकरणहरू पनि सचेत रहन्छ अब गृह मन्त्रालय पनि सचेत रहनुपर्ने हुन्छ त्यति भयो भने त सम्भवतः यी समस्याहरू नआउन पनि सक्छ
म विनोद ढकाल अब यस्तो छ अब अहिले डिजिटल थ्रेट नभए त छँदै छैन केही पनि होइन विशेष गरी अब अनलाइन मिडियामा त त्यति धेरै मलाई लाग्दैन किनभने अनलाइन अझ भनौँ न डिजिटल प्लेटफर्ममा यत्रो फाइनेन्सियल कुराहरू चल्या छ अब त्यो हिसाबले त्यतातिर बढी थ्रेट भएको देखिन्छ बढी चाहिँ किनभने अलिकति फाइनेन्सियल एस्पेक्ट भयो तर के भने अब मिडियाको सन्दर्भमा पनि मिडिया भनेको आम जनतालाई सुसूचित गर्ने जुन एउटा छ नि अब त्यो हिसाबले गर्दाखेरि कुनै किसिमबाट चाहिँ जुन मिडियाले जुन न्युज कभरेज गरे हुन्छ केही गरेको हुन्छ त्योबाट कतै गएर अथवा भित्र छिरेर चाहिँ त्यो न्युजलाई अर्को तरिकाले चाहिँ गरिदिने पनि देखिएको छ होइन, त्यो हिसाबले यसमा थ्रेट छैन भन्ने कुरा होइन। र अर्को कुरा के छ भने त्यो थ्रेटलाई अलिकति कन्ट्रोल गर्ने मेकानिजम भनेको टेक्निकली धेरै कुराहरू छ, तर चाहिँ के भने अब आम पत्रकार अथवा त्यो इन्फ्रास्ट्रक्चरमा चाहिँ त्यो खालको लगानी गर्न त्यति सहज छैन, किनभने महँगो प्रविधि हुन्छ। त्यसकारण फाइनेन्सियल इन्स्टिट्युसनले त महँगो भनेर नगर्न मिलेन, किनभने आम पब्लिकको फाइनेन्सियलसँग जोडिया हुन्छ। तर अब यसमा चाहिँ अलिकति प्रविधि महँगो भावनाले अनलाइन पत्रकारितासँग रिलेटेड कुराहरूमा चाहिँ अलिकति गाह्रै छ, तर थ्रेटै नहुने भन्ने चाहिँ होइन। अब यस्तो छ, त्यसको लागि चाहिँ कस्तो भन्दाखेरि एउटा राज्यले नै एउटा संरचना गरेर यो अनलाइन मिडियाहरू जतिलाई पनि कसरी एउटा उसमा राख्न सकिन्छ बायसनेस बिना, अब फेरि मिडिया भन्ने बित्तिकै भनौँ न इट सुड बी नन पोलिटिकल, एउटा चाहिँ इस्यु बेसमा कुरा गर्ने भावनाले, र गभर्मेन्टले पनि त्यसरी नै सोच्नु पऱ्यो। यो पार्टीको सरकार भन्दा पनि यो कसरी स्वच्छ पवित्र हुन्छ भन्ने हिसाबले एउटा गभर्मेन्टले एउटा इन्फ्रास्ट्रक्चर बनाइदिएको खण्डमा सेयरिङ बेसिसबाट चाहिँ गर्ने हिसाबले भनौँ न मेन गेटवे मा चाहिँ राम्रोसँग चाहिँ एउटा थ्रेटलाई चाहिँ मोनिटरिङ गर्ने त्यो खालको एउटा मेकानिजम गर्दै भने मलाई लाग्छ सबलाई सहज हुन्छ जस्तो लाग्छ। त्यसकारण राज्यले अलिकति त्यतापट्टि ध्यान दियोस् भन्ने पनि म चाहन्छु।
डिजिटल मिडियामा कार्यरत पत्रकारहरूले भोग्नु परेको थ्रेट र रिस्कहरूको अनुभव, यस विषयमा तयार पारिएको यस पडकास्ट यहाँहरूलाई उपयोगी लागे नै होला। तपाईँहरूको केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको टेलिफोन नम्बर 01410-2022 र इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।